जाने मसाइल तो उलमा से पूछे, ये हुक्मे मुबीन छे, हमको रब से मिला है। चलो पूछ कैसे जिए जिंदगी को, चलो पूछ ले को, किसमें रब की रजा है, रब की रजा है।
الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله مدنی چینل کے ناظرین پروگرام دار الفتاء اہل سنت لے کر ایک بار پھر آپ کی خدمت میں حاضر ہوئے ہیں اللہ کریم رب العزت جل وعلا ہم سب کو دین متین کے احکامات سیکھ کر اور اسلامی طریقے کے مطابق اپنی زندگیاں گزارنے کی توفیق عطا فرمائے۔ ابتداءً درود پاک کی فضیلت ہمارے پیارے نبی صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کا فرمان معظم علی شان کہ جو شخص ایک دن میں مجھ پر 1000 مرتبہ درود بھیجے وہ اس وقت تک مرے گا نہیں جب تک جنت میں اپنا ٹھکانہ نہیں دیکھ لیتا۔ 1000 مرتبہ درود پاک پڑھنے والے کو یہ فضیلت نصیب ہوگی انشاءاللہ العزیز، مرنے سے پہلے پہلے جنت میں اپنے گھر کو دیکھ لے گا، اپنے مقام کو دیکھے گا، اور ظاہر جنت میں وہی جائے گا جس کا خاتمہ بال ایمان ہوگا، خاتمہ بال ایمان ہوگا، اسلام پر اس کی موت واقع ہوگی۔ تو اس سے یہ بھی فضیلت ثابت ہوتی ہے کہ درود پاک پڑھنے والے کا انشاءاللہ ایمان محفوظ رہے گا اور اس کا خاتمہ بال ایمان ہوگا۔ اللہ کریم ہم سب کو کثرت سے درود پڑھنے کی توفیق عطا فرمائے۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وآلہ وسلم، صلات و سلام علیکہ یا سیدی یا رسول اللہ وعلی علیکہ و اصحابکہ یا سیدی یا حبیب اللہ۔ مدنی چینل کے ناظرین، ان دنوں میں بطور خاص ہر طرف عید قربان کے تذکرے ہوتے ہیں، اور آج بھی ہم اس پروگرام میں بطور خاص قربانی کے حوالے سے کچھ مسائل، کچھ احکامات، قربانی کی حکمتیں کیا ہیں، قربانی کا پس منظر کیا ہے، قربانی کیوں کی جاتی ہے، مختلف انداز سے یہ سوالات اس پروگرام میں شامل کرنے کی کوشش کریں گے۔ آپ اول تا آخر ہمارے ساتھ اس پروگرام میں شامل رہیں اور سماعت فرماتے رہیں۔ اللہ کریم ہم سب کو عمل کی توفیق عطا فرمائے۔ حضرت جمیل صاحب کیسے ہیں آپ؟ خیریت سے ہیں؟ ماشاءاللہ۔ اللہ رب العالمین نے ارشاد فرمایا فصلی لربک وانحر، اپنے رب کے لیے نماز پڑھ اور قربانی کر۔ یہ قربانی کے حوالے سے ایک اس کے لوجک یا حکمت، قربانیاں کیوں کی جاتی ہیں اور ان مخصوص جانوروں کی قربانیاں کیوں کی جاتی ہیں؟
قربانی کا جیسے کہ آپ نے سورۃ الکوثر کی ایک آیت کریمہ تلاوت کی فصلی لربک وانحر، تو اپنے رب کے لیے نماز پڑھو اور قربانی کرو، تو یہ نبی کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کو جو قربانی کا حکم اس آیت کریمہ میں دیا گیا ہے، تو اب اس قربانی کرنا یہ خاص اس امت کے لیے حکم نازل نہیں ہوا۔
اچھا،
قربانی کا حکم اللہ تبارک و تعالیٰ نے ہر امت کے لیے رکھا ہے۔ اللہ تبارک و تعالیٰ قرآن پاک میں ارشاد فرماتا ہے وَلِكُلِّ أُمَّةٍ جَعَلْنَا مَنسَكًا لِيَذْكُرُوا اسْمَ اللَّهِ عَلَى مَا رَزَقَهُم مِّن بَهِيمَةِ الْأَنْعَامِ۔ تو سورۃ الحج کی اس آیت نمبر 34 میں اللہ تبارک و تعالیٰ نے قربانی کے حوالے سے ارشاد فرمایا کہ ہر امت کے لیے ہم نے قربانی کو مقرر فرمایا ہے۔
ٹھیک ہے،
تو یہ قربانی کا عمل سابقہ امتوں میں بھی جاری و ساری رہا ہے۔ اگر اس کی حقیقت یا اس کی ابتدا کی طرف اگر ہم نظر کرتے ہیں تو روئے زمین پر سب سے پہلی قربانی حضرت آدم علیہ الصلوۃ والسلام کے بیٹوں کے درمیان ہوئی تھی، کہ دونوں نے قربانیاں پیش کی تھیں جو بھی ان کا مقصد تھا، تو جن میں سے فتقبل من احدہما، ان میں سے ایک کی قربانی قبول ہو گئی تھی، ولم یتقبل من الاخر، دوسرے کی نہیں ہوئی۔ یہ سلسلہ آگے قربانی کا چلتا رہا، اور حضرت سیدنا ابراہیم علیہ نبینا علیہ الصلاۃ والسلام کی وہ قربانی کا ایک عظیم واقعہ جو ہے وہ ہمیں اس طرف لے جاتا ہے۔ یہ سلسلہ پھر وہاں ایک عظیم قربانی جو حضرت سیدنا ابراہیم علیہ نبینا علیہ الصلاۃ والسلام نے اپنے بیٹے کی پیش کی تھی، اللہ کی بارگاہ میں وہ اتنی مقبول ہوئی کہ اللہ تبارک و تعالی نے حضرت سیدنا اسماعیل علی نبینا علیہ الصلوۃ والسلام کو ذبح ہونے سے بچایا، اور ان کے فدیے میں جنت کا ایک جان مینڈھا جنت سے ایک مینڈھا یا دمبا وہ آیا، اور حضرت ابراہیم علیہ الصلوۃ والسلام نے اس کی قربانی کی، اور یہ سلسلہ پھر بقیہ امتوں میں بھی چلتا رہا، یہاں تک کہ نبی کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم سے صحابہ کرام علیہ رضوان نے سوال کیا، ما ہذہ الاضاحی، کہ یہ جو قربانیاں ہم کرتے ہیں یہ قربانیاں کیا ہیں؟ تو نبی کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے ارشاد فرمایا، سنت ابیکم ابراہیم، کہ یہ تمہارے باپ ابراہیم کا طریقہ اور سنت ہے. تو ابراہیم علیہ الصلوۃ والسلام کو ان کے والد باپ ہونے کی جو نسبت ارشاد فرمائی گئی، تو چونکہ اہل عرب وہ حضرت اسماعیل علیہ الصلوۃ والسلام کی اولاد میں سے ہیں، بکثرت افراد حضرت اسماعیل علیہ الصلوۃ والسلام کی اولاد میں سے ہیں، اور اسماعیل علیہ السلام حضرت ابراہیم علیہ الصلوۃ والسلام کے بڑے بیٹے ہیں، تو یوں یہ نسبت کی گئی کہ تمہارے باپ ابراہیم کا طریقہ ہے. اب یہ اس سنت ابراہیمی کو جب ہم عمل میں لاتے ہیں، تو اس میں اگر اس پہ اس کی حکمتوں پر غور کیا جائے، گویا فلسفہ قربانی کیا ہے، اگر ہم اس پہ غور کرتے ہیں تو بہت ساری چیزیں ہم پہ واضح ہوتی ہیں. درحق اس کے اندر مزید کیا کیا حکمتیں ہیں وہ اللہ تبارک و تعالی جانتا ہے، لیکن جو ایک ظاہری طور پہ ہمارے سامنے اس کا ایک حکمت ظاہر ہوتی ہے، ایک یہ کہ اللہ تبارک و تعالی کو عبادت کا اجتماعی منظر یہ بڑا پیارا لگتا ہے. ورکعو مع الراکعین، اسی طرح اشارہ ہے کہ رکوع کرنے والوں کے ساتھ رکوع کرو. تو ایسے ہی جب قربانی کا عمل ہوگا، اور قربانی کے جو تین دن ہیں، ان تین دنوں میں جا بجا کبھی ادھر جانور اللہ کے نام پر ذبح ہو رہا ہے، کہیں ادھر ہو رہا ہے، تو ایک اجتماعی کیفیت پوری روئے زمین پر جہاں جہاں مسلمان بستے ہیں وہ ان ایام میں اجتماعی منظر عبادت کا پیش کر رہے ہوتے ہیں، یہ اللہ تعالیٰ کو محبوب ہے. دوسرا یہ کہ اس میں مسلمانوں کی اجتماعی قوت کا نمایاں اظہار ہے، کہ مسلمان ہر جگہ حکم الہی پر اپنے اپنے جانور قربان کر رہے ہیں، تو ایک اجتماعی قوت کا یہاں پر ایک نمایاں ہونا ظاہر ہوتا ہے. تیسری بات یہ کہ کچھ افراد ایسے ہوتے ہیں جنہیں پورا سال گوشت کھانا میسر نہیں آتا، تو ایام قربانی میں ان تک بھی گوشت پہنچ جاتا ہے، تو یوں مسلمانوں کے اس عمل سے دیگر کئی مسلمانوں کو گوشت کھانے کا موقع ہاتھ آتا ہے. پھر ایک بات یہ کہ اب جانور ذبح ہوتے ہیں، ان کی قربانی کی کھالیں، تو ان قربانی کی کھالوں کے ذریعے فقراء، غربا، مساکین، ان کا بھی ہو جاتا ہے، اور پھر دینی مدارس ان کے اندر بھی ایک بہت بڑی مقدار دینی معاملات میں مدد کے طور پہ قربانی کی کھالیں یہ مصرف بنتی ہیں. پھر یہ بھی ہے کہ دیگر مصنوعات کو بھی اگر ہم دیکھیں تو قربانی کی کھالوں کا وہاں پر بھی استعمال نظر آ رہا ہوتا ہے. تو در حقیقت ان سب چیزوں میں شفیق بھائی قربانی جو ہے نا وہ چونکہ نام ہے، اس کے لفظ سے ظاہر ہے نزدیکی، قریب ہونا،
قرب سے، یعنی
قرب سے نا یہ. تو اب یہ ہے اللہ تعالی ارشاد فرماتے ہیں، لن ینال اللہ لحومها ولا دماؤها ولکن ینالہ التقوی منکم. تو چونکہ یہ قربانی کا جو عمل ہے، یہ عمل میں ہم جب جانور کو ذبح کرتے ہیں تو اس کی کھال بھی ہوتی ہے، تو اس کا گوشت بھی ہوتا ہے، اللہ تبارک و تعالیٰ کو مقصود اور مطلوب ہمارے اس عمل سے کیا ہے؟ ہمارا تقوی، ہمارا حکم الہی پر عمل کرنا خلوص نیت کے ساتھ، یہ اللہ تعالیٰ کو مطلوب ہے، ورنہ گوشت یا کھال یہ تو ہمارے ہی استعمال میں آ رہی ہوتی ہیں. تو اس لیے قربانی کا جو عمل ہے وہ اللہ تعالیٰ کی رضا کے ساتھ جب ہم کریں گے تو یہ قربانی کا عمل ہمیں اللہ تبارک و تعالیٰ کے قریب کرے گا، اور قربانی کا جانور یہ جہنم کی آگ سے حدیث مبارکہ میں فرمایا گیا جو طالب ثواب ہو کر قربانی کرتا ہے تو اس کی یہ قربانی جہنم سے حجاب ہو جاتی ہے، گویا جہنم سے دوری اور اللہ تبارک و تعالیٰ کا قرب دلانے والی ہے، اس لیے اس کو قربانی بھی کہا جاتا ہے.
قربانی کیوں کی جاتی ہے اور کن کن پچھلی بلکہ تمام امتوں کا آپ نے بیان فرمایا کہ قرآن مجید میں والی کل امت جعلنا من سکل یذکر اسم اللہ علی ما رزقہم من بہیمۃ الانعام، کہ ہر امت کے لیے قربانی کو وہ رکھا گیا ہے تو اس نے خوش دلی کے ساتھ ہمارے پیارے نبی صلی اللہ علیہ وسلم نے تو یہاں تک جو حدیثوں میں ارشاد فرمایا کہ اپنے کھروں کے ساتھ، اپنے بانوں کے ساتھ یہ، اور اپنے سینگوں کے ساتھ یہ جانور آئیں گے، اور اس کا خون زمین پر گرنے سے پہلے مقام قبولیت میں پہنچ جاتا ہے۔ تو ناظرین، آپ کے ہاں بھی ارد گرد بہت سے جانور آپ کو نظر آ رہے ہوں گے، لوگ لے کر آ چکے ہوں گے، اور ابھی تک جو قربانی کی تیاری نہیں کر سکے، اور یاد رکھے قربانی صاحب نصاب آدمی پر تو واجب ہے، اور اس کو قربانی ہی کرنی ہے، قربانی کے علاوہ کوئی اور اس کا بدل نہیں ہو سکتا۔ جمیل صاحب، یہ بہت سا سوال یہ وائرل ہوتا ہی رہتا ہے، بلکہ لوگ پوچھتے رہتے ہیں یا مخامخہ اس کو اٹھایا جاتا ہے کہ قربانی صدقہ کر دیں بھائی، ویسے ہی کسی کو آٹا لے کے دے دیں۔ جب آپ کی نیت ثواب لینا ہے تو اللہ آپ کو اس میں بھی ثواب دے دے گا، کسی کی مدد کر دیں اس میں بھی ثواب دے دے گا، تو کیا میسج دیں گے آپ ایسے لوگوں کو؟
قربانی کی جو اصل ہے نا شفیق بھائی، وہ ہے جان کا بدلہ۔ حضرت ابراہیم علیہ الصلوۃ والسلام نے جو حکم الہی جو خواب میں آپ کو دیا گیا تھا، جو کہ آپ کو ایک منظر دکھایا گیا تھا کہ آپ اپنے بیٹے کو ذبح کر رہے ہیں، تو یہ اشارہ اور حکم ہے، انبیاء کرام علیہ الصلوۃ والسلام کے خواب بھی وہی ہوتے ہیں،
وہی ہوتے ہیں۔
تو آپ کو حکم دیا جا رہا تھا اس خواب کے ذریعے، جو بار بار آپ کو دکھایا جا رہا تھا کہ آپ اپنے بیٹے کو ذبح کریں۔ تو قربانی میں ہم کیا کرتے ہیں، ایک جانور کو ذبح کر رہے ہوتے ہیں۔ جانور کو ذبح کرنا دراصل یہ اپنی جان کو اللہ کی راہ میں پیش کرنے جیسا ہے۔ تو قربانی کی جو اصل ہے وہ یہ ہے کہ اپنی جان اللہ کے نام پر اس کی راہ میں قربان کیا جائے، جبکہ صدقہ جو ہے، صدقے کی اصل کیا ہے، اپنے مال کو اللہ کی راہ میں پیش کرنا۔ تو زکوٰۃ یا صدقہ فطر ہو گیا، اور بھی جو صدقات کی صورت ہیں، تو صدقات کے ذریعے دراصل ہم کیا کرتے ہیں، اپنے اموال کی، اپنی اشیاء کی، اپنی املاک کی، جو کہ جان کے علاوہ ہیں، تو یہ ہم ان کے ذریعے ان کی طرف سے گویا صدقہ دے رہے ہوتے ہیں۔ تو صدقے کی اصل مال کا اللہ کی راہ میں قربان کرنا ہے، تو وہ مال کے ذریعے ہوگا، لیکن قربانی کی جو اصل کیا ہے، وہ جان اللہ کی راہ میں پیش کرنا ہے۔ اب اللہ تبارک و تعالیٰ کتنا کریم، کتنا غفور رحیم ہے اپنے بندوں پر، کہ اس نے جان پیش کرنے کے عوض میں ایک جانور کو جو حلال ہے، بالآخر اس کو ویسے بھی ہم کھاتے ہی ہیں،
جی جی
ٹھیک ہے، کون ہے جو بچیا کا، بڑے جانور کا، چھوٹے کا نہ کھاتا ہو؟ تو اللہ تبارک و تعالیٰ کی شان رحیمی کریمی دیکھیں کہ اس نے جان کو بھی باقی رکھا،
اور اس کا فدیہ،
اس کا فدیہ حلال جانوروں میں مخصوص انواع کے جو جانور ہیں ان کے ذریعے اس کا فدیہ بنا دیا۔ تو یہ ایک نارمل عقل میں آنے والی بات بھی ہے کہ جان کا بدلہ جان کی صورت میں ہی ہوگا، تو جان کا فدیہ جان کے بدلے میں ہی ہوگا۔ اور احادیث کریمہ میں، جیسے کہ آپ نے جو حدیث مبارکہ پڑھی ہے کہ یہ جانور اپنے کھروں اور اپنے سینگوں وغیرہ کے ساتھ آئیں گے، تو دراصل جانور جو ہم اللہ کی راہ میں پیش کرتے ہیں، اس جانور کا ہر ہر عضو قربانی کرنے والے کے ہر ہر عضو کی طرف سے جہنم کا ایک فدیہ اور چھٹکارے کی صورت بن جاتا ہے۔ تو اس لیے آپ چاہیں جتنا لاکھوں روپے خرچ کریں، اللہ کی راہ میں یہ محبوب عمل ہے صدقہ خیرات، لیکن حدیث مبارکہ میں یہ واضح طور پہ فرما دیا گیا ہے کہ یوم نحر، ایام قربانی میں، ابن آدم کا کوئی عمل احراق دم یعنی قربانی کرنے کے مقابلے میں زیادہ محبوب نہیں ہے۔ اس لیے ہمیں اللہ کے حکم پہ، اللہ کے رسول صلی اللہ علیہ وسلم کے حکم پر، اسلام کے احکامات پہ عمل کرنا ہے۔ نبی کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم جو ہمیں اللہ کے قریب کرنے والے ہیں،
جی
ٹھیک ہے، رسول آتے ہی اس لیے ہیں، تو نبی کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم حکمتیں سب سے زیادہ جانتے ہیں، تو آپ صلی اللہ تعالیٰ علیہ وسلم نے قربانی کے بجائے صدقہ خیرات کو لازم نہیں فرمایا، تو جو حضور نے طریقہ ارشاد فرمایا ہے وہی سب سے بہترین طریقہ ہے۔ خیر الہدی ہدی محمد صلی اللہ علیہ وسلم، اس کو خیر الہدا ہدا محمد بھی پڑھا گیا ہے، کہ بہترین سیرت، بہترین راہ ہدایت وہ محمد مصطفیٰ صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کا طریقہ کار ہے۔ تو جب حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم اس امت کو اللہ کے قریب کر رہے ہیں، جو طریقے حضور بتائیں گے امت محمدیہ پر لازم ہے کہ اسی طریقے کو اپنائیں، ورنہ جو حضور کے طریقے کو چھوڑ کر اللہ تک پہنچنا چاہے گا तो वो अल्लाह तक नहीं पहुंचेगा,
ठीक तरह नहीं,
कहीं और ही पहुंच जाएगा।
सही। तो मदनी चैनल के नाज़रीन, कुर्बानी के हवाले से ये वसाविस वो ज़हनों में नहीं पालने चाहिए। अच्छी नीयतों के साथ, अच्छे इरादों के साथ हर सहबे इस्तेताअत आदमी को वो अल्लाह की बारगाह में ज़रूर कुर्बानियाँ पेश करनी चाहिए, और ये ऐसा वाजिब है कि उसके तर्क पर वो गुनाहगार भी होगा। एक वो सहबे निसाब आदमी जिसके अंदर सारी शरायत पाई जा रही हैं, पर इसके बावजूद अगर वो कुर्बानी नहीं करता तो गुनाहगार भी होगा।
बिल्कुल, ये गुनाहगार होगा, ये वाजिब है। फसल्ली लिरब्बिका वन्हर, इस आयत करीमा में खिताब नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम को है, लेकिन इस हुक्म में आप सल्लल्लाहु तआला अलैहि वसल्लम की उम्मत भी शामिल है। तो नमाज ईद उम्मत भी पढ़ेगी, कुर्बानी उम्मत भी करेगी, और नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने जहाँ कुर्बानी के फजाइल इरशाद फरमाए हैं, तो जिसके पास वसअत हो और कुर्बानी ना करें, तो हदीस मुबारक में फरमाया गया मन वजदा सियातन, कि जिसके पास गुंजाइश है यानी जो हैसियत रखता है, मालदार है, दूसरे लफ्जों में हम ये कहें कि जो जिस पर कुर्बानी वाजिब है, तो फरमाया फलम युदाही, फिर वो कुर्बानी नहीं करता, फला यकरबन्ना मुसल्लाना, तो वो हमारे ईदगाह की तरफ भी ना आए, करीब से भी ना गुजरे।
अल्लाह,
तो किसी अमल पर नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम का इस तरह इरशाद फरमाना जिसमें हुजूर सल्लल्लाहु अलैहि वसल्लम का नाराजगी का इजहार भी हो रहा हो और हुजूर इसका इरशाद फरमाए, तो ये इस अमल के वजूब होने की एक अलामत बनती है। तो लिहाजा इस पर फिर फुकाहे किराम ने बकायदा दलाइल भी कायम किए कि कुर्बानी का अमल वाजिब है, तो जो वाजिब अमल हो उसको तर्क करना ये गुनाह का बाइस होता है। एक दफा भी तर्क करेंगे तो भी गुनाह होगा, इसकी अगर कोई मुस्तकिल आदत बना लेता है तो अब ये गुनाह की शिद्दत और बढ़ती चले जाएगी। तो अगर किसी ने कुर्बानी वाजिब होने के बावजूद कुर्बानी नहीं की, सबसे पहले तो उसको चाहिए कि अल्लाह की बारगाह में सच्ची तोबा करे, और फिर जितनी कुर्बानियां पिछले साल की रह गई हों उन कुर्बानियों की कजा की सूरत बनाए।
अच्छा, कुर्बानियां पिछले साल की रहती हों तो वो फिर उनको कजा करनी पड़ी, मतलब ये कि इस दफा 7 कुर्बानियां शामिल करें।
हाँ, इस दफा ऐसा नहीं होगा, जैसे अगर किसी ने 7 साल पिछले 6 साल कुर्बानी नहीं की हो, ये 7वां साल है पर अब उसका जहन बन रहा है, तो पूरा एक बड़ा जानवर
या एक 2 साल भी ना किए हो, तो इस साल अगर उसका इरादा बन गया तो चलो 2 साल पिछले की रहती है वो कुर्बानियां शामिल कर लें, 1 साल इसका हिस्सा, 3 ये हिस्से ले लेता है, तो किसी गाय में बड़े जानवर में इस तरह शमूलियत कर ले तो क्या हुक्म है?
अगर कोई पिछले 2 साल की कुर्बानियां रह गई थी,
ठीक है,
तो 2 हिस्से पिछले और 1 हिस्सा इस साल का शामिल करता है, गोया किसी बड़े जानवर में 3 हिस्से ले लेता है,
ठीक है।
तो इस तरह कुर्बानी करने से जो जानवर का गोश्त होगा ना, उस गोश्त को ये इस्तेमाल नहीं कर सकता, खुद अपने हिस्से भी नहीं, और बकिया जो 4 अफराद हैं,
अच्छा, जो दूसरे शामिल हुए वो भी नहीं कर सकते,
वो भी नहीं कर सकते।
फुकाई कराम ने बिल्कुल वाज तौर पर ये लिखा है, जब इस तरह शामिल हो गए तो बकिया 4 की इस्तेसालन कुर्बानी हो जाएगी, और लेकिन इसकी पिछले साल की वो भी नहीं हुई, वो इसके लिए वो भी वो अदा नहीं हुई, अलबत्ता सब के लिए, क्योंकि इसने उसके अंदर शिरकत कर ली थी और वो सारे 7 ही अब ये गोश्त सदका कर दे, और इसके भी ये 2 हिस्से नफिल होंगे, ये भी कुर्बानी नहीं है। कुर्बानियां जो पिछले साल की रहती हैं वो अलग से ही इसको बकरी या बकरे की कीमत की सूरत में ही करनी होगी। तो नाजरीन, ये बड़ा एक अहम मसला है, कुर्बानी जब कजा हो जाए तो अब उसके हिस्से नहीं यूं लेते कि गाय में ले लिया, बछड़े में ले लिया, नहीं, बल्कि बकरी की जो कीमत है, आप बकरी लें, जिंदा बकरी लें और उसको सदका कर दें, शरीफ फकीर जो ज़कात के हकदार है उनको दे दें, या फिर आप उसकी जो एक कीमत है वो आप कीमत निकालें, और उतनी कीमत, ये वाजिब सदका है जैसे ज़कात अदा करते हैं और जो ज़कात के मसारिफ हैं उस तरीके से ये वाजिब सदका अपना अदा करें। ऐसा नहीं हो सकता कि पिछले सालों की कुर्बानियां इस साल भी ज़बह करने के साथ उन कुर्बानियों को किया जाए, जो शरीयत का हुक्म है उस पर अमल किया जाए। अच्छा जमील साहब, कुर्बानी के जानवर आ जाते हैं इन दिनों में, तो एक चीज़ ये होती है कुर्बानी के जानवरों से नफ़ा भी हासिल किया जाता है। अच्छा, बाद ऐसे जानवर होते हैं जिनके जो दूध देने वाले जानवर होते हैं, अब बकरियां हैं या गाय हैं और दूध भी आ जाता है, अच्छा इस तरह बाज लोग जानवरों से कुछ और भी नफे उठाते हैं। अच्छा, कुछ शहरी जिंदगी है, यहाँ तो लोग एक नॉर्मल तरीके से बड़े बांधते हैं, बाड़ों में खसूसी एहतमाम होते हैं, अच्छा एक गांव देहात वाली जिंदगी है, वहां लोग नॉर्मली होते हैं, हाँ ये बछड़ा है इसको कुर्बान करना है, लेकिन उससे हल भी जोत रहे हैं, उससे ये भी काम कर रहे हैं, उससे जो भी एक बछड़े से,
जब तक कुर्बानी के दिन
जब तक
नहीं आ रहे
कुर्बानी नहीं
तो
है, तो ये बैल है तो बैल से काम भी लेते रहो बैल के तौर पर। तो जानवर से इस तरह के नफे उठाना ये कैसा है शरीयत में?
जब कुर्बानी की नियत से किसी जानवर को खरीद लिया जाता है ना, तो अब वो जानवर कुर्बानी के लिए मुतायन हो जाता है, चाहे अमीर खरीदे चाहे गरीब खरीदे, तो एक एतबार से ये मुतायन है कुर्बानी के लिए। अब इस कुर्बानी वाले जानवर से किसी भी किस्म का नफा उठाना, अब वो नफा चाहे इसके अज्जा से नफा उठाया जाए,
ठीक
जैसे
है
इसका दूध निकाल के वो घर में इस्तेमाल किया जाए, या दुम्बा होते हैं भेड़ होते हैं तो इनके बाल होते हैं, तो इनके बालों को काट के इन बालों से नफा उठाया जाए। जब तक कुर्बानी का प्रोसेस ना हो जाए, जब तक कुर्बान ये जानवर ना हो जाए, उस वक्त तक इसके जिस्म के किसी भी जुज से फायदा नहीं उठा सकते, ना दूध से ना इसके बालों से। अच्छा, अब इसी तरीके से जो जानवर हल चलाने के काम आते हैं, इस तरह किसी ने कुर्बानी की नियत से जानवर खरीद लिया, अब खरीदने के बाद उसको कहते हैं अभी 15 दिन बाकी हैं, जैसे कि नॉर्मल अभी कुछ दिन बाकी हैं, तो अभी सिर्फ खेती बाड़ी का अमल करवाता है तो इसकी इजाजत नहीं है, जबकि वो जानवर कुर्बानी की नियत से खरीदा
क्या
है।
खरीदने वाले के साथ ही ये
जी
मसला खास है?
जी हाँ
यानी बाज का जैसे पाल रहे होते हैं और एक नियत अज्म हो गया कि भाई ये हमारा खास कुर्बानी का है, ये बकरा कुर्बानी का है, और एक तो मसला वो आ कि खरीदो फरोख्त और उसको बदलना और ये उस एतबार से, लेकिन एक वो जो इससे ये नफा उठाने का है, तो दोनों में खरीदने का ही एतबार है।
खरीदने का एतबार है, खरीदने से वो मुतायन हो गया। बाकी यह कि किसी बछड़े बच्चा पैदा हुआ तो पहले से दिल में एक इरादा कर लिया कुर्बानी करेंगे, तो इसका वो हुक्म नहीं है। लेकिन आम तौर पे यह है कि कुर्बानी के जानवर को चूंकि इसकी ताजीम की जाती है, तकरीम की जाती है, इसके साथ आम जानवरों वाला सलूक नहीं होता, और नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने तरगीब भी दिलाई है। बास रिवायात के अंदर आता है, इस्तफरीहू ضحاياكم, अपने कुर्बानी के जानवरों को मोटा ताजा करो, इनको फरबा करो, फइन्नहा अला सिराती मतायाकुम औ कमा
अल्लाह
काला अलैहि सलातु वसलाम, क्योंकि ये कुल सिरात पे तुम्हारे लिए सवारियां होंगी। तो इसलिए इन जानवरों के तकरीम में ये चीज शामिल है कि इनके खाने में पीने पिलाने में एहतिमाम करें। अब जब काम लिया जाएगा तो काम लेना उसको गोया कमजोर करने की एक सूरत बनेगी, तो ना इससे सवारी की जाए ना इससे हल जोतने का काम लिया जाए, तो इसको अलग अहमियत, चूंकि ये कल बरोज़े क़यामत आपकी सवारी बनेगी, तो इसकी ताज़ीम की एक सूरतें अपनाएं।
हज की कुर्बानियों की भी कितनी, वो जो उस वक्त बतौर हदी लेके जाते थे,
जी
तो उसकी ताज़ीमें भी बयान
वो
फरमाई गई।
शाइरुल्लाह में से है,
जी जी
अल्लाह ताला की निशानियों में उसको शुमार किया गया है जो हज के लिए जानवर जिक्र
लेके
लेके
जाते, तो
जाते हैं,
हकीकतन वो भी कुर्बानी की वो
कुर्बानी
सूरत
ही
है।
है।
तो यानी जिन जानवरों के जरिए से आदमी कुर्ब इलाही हासिल करता है, तो उनकी ताज़ीम और कामें शरीयत ने हुक्म दिया है। या शहरी जिंदगी में कुछ लोग इस तरह के काम तो नहीं कराते कि उनके पर कोई बोझ लाद के लेके जा रहे हैं, कोई ये कर रहे हैं, लेकिन इसके बावजूद वो जो ताजीम वाले मामला थे ना, उस पर भी पूरा नहीं कभी कभी उतर रहे होते, बल्कि अक्सरियत इस तरह के मामला, बच्चों को बिठाएंगे, तस्वीरें बनाएंगे, झूला उससे जो है वो ले रहे होंगे, तो इस तरह की मामला भी करते हैं,
हाँ, तो इससे इज्तिनाब ही कर
इसलिए
किया जाएगा।
इतना।
हाँ, वो जैसे दूध वाला जिक्र किया कि अगर कुर्बानी के जानवर से दूध किसी ने हासिल कर लिया है, तो हुक्म ये है कि अव्वलन दूध वाला जो जानवर है उसके दूध उसके थनों पर ठंडा पानी छिड़का जाए, इससे दूध मतलब वापसी जा सकता है।
सही है।
अगर ऐसा है कि दूध जब तक नहीं निकालेंगे तो जानवर को अजियत और तकलीफ हो रही है, तो इस सूरत में दूध निकाल के वो फुकरा पे सदका कर दें, अपने इस्तेमाल में ना लें। बिलफर्ज किसी ने अपने इस्तेमाल में ले आया, तो अब उतना दूध की जो कीमत बनती है वो सदका करना होगा। इसी तरह अगर किसी ने मेंढा दुम्बे इसके बालों को अपने इस्तेमाल में ले आया, या उसको बेच के पैसे इस्तेमाल में, हमारे शहरी जिंदगी में तो कोई इन बालों
नहीं
को नहीं
आते।
लाएगा, लेकिन अगर इनके बालों को बेच दिया तो बेचने में जो रकम हासिल हुई तो उस रकम को सदका करना होगा।
उस रकम को सदका करना है। नाजरीन इन जानवरों के साथ एहतराम ताजीम वाला ये मामला हो कि इनको अजियतें ना पहुंचाएं, तकलीफ वो ना पहुंचाएं। अच्छा जमील साहब, एक ये मामला कि कुर्बानी के हिस्से अब 5-6 अफराद एक जानवर में शामिल हो गए थे। पहली बात तो ये, बाज़ लोग ये समझते हैं कि बड़े जानवर में 7 ही अफराद शामिल होंगे या 7 ही हिस्से होंगे,
इससे कम नहीं होने
इससे कम नहीं होने चाहिए। अब 4 आदमियों ने मिलकर बैल खरीदा, ठीक है, और कोई है ही नहीं, चारों ने बराबर बराबर पैसे दिए, तो 4 हिस्से करने में क्या हर्ज है?
कोई हर्ज नहीं,
4 हिस्सों, 4 की तरफ से हो सकता है ना,
4 की तरफ से हो सकता है,
यानी बड़ा जानवर 7 की तरफ से ज्यादा से ज्यादा उसकी एक लिमिट बयान कर दी, लेकिन अगर इसमें 4 हिस्से ही कर दिए और 4 की तरफ से ये बड़ा कुर्बान कर दिया तो कोई हर्ज वाली बात है?
इसमें कोई हर्ज नहीं है। असल जो चीज है ना कि एक बड़े जानवर में जो हिस्सेदार होंगे जिनको हम शुरका या कुर्बानी कहते हैं, तो उनमें से किसी एक का हिस्सा 7वें हिस्से से कम ना हो, कम ना हो, 7वें से ज्यादा हो सकता है। तो एक गाय में 8 अफराद शरीक नहीं होंगे, 7 हो सकते हैं, 7 से कम 6, 5, 4, 3, 2, बल्कि एक अकेला आदमी भी पूरा बड़े जानवर को जबह कर सकता है।
जो मसला है कि एक हिस्से या उससे कम, तो मुराद उससे क्या है?
उससे मुराद यह है कि एक जानवर में 8 अफराद शरीक ना हो। जब 8 शरीक होंगे तो गोया के एक जानवर में 8 के शरीक होने से किसी, अगर सबकी मिसाल के तौर पे एक जानवर में 8 अफराद ने बराबर पैसे मिलाए, हर एक ने 10-10 हजार रुपए मिलाए, 80 हजार रुपए का एक बड़ा जानवर आया, तो अब इस जानवर में हर एक का हिस्सा 7वें से कम हो गया,
कम है, एक हिस्से से कम है, 8 शरीक हो गए तो जाहिर है
7वें से कम हो जाएगा, तो कुर्बानी किसी की भी नहीं होगी। हाँ, अगर 6 अफराद ने मिलकर 10-10 हजार रुपए जमा किए, वो 60 हजार में एक बड़ा जानवर वो लेकर आ जाते हैं, तो ये कुर्बानी कर सकते हैं, क्योंकि 6 हिस्से, एक एक हिस्सा इनमें आ गया, एक हिस्सा बचेगा, वो मजीद इन 6 में अगर हम इसके फर्ज कर लें टुकड़े, तो हर एक का हिस्सा 1 से ज्यादा हुआ इस जानवर में, तो ये कुर्बानी हो सकती है, इसमें कोई हरज नहीं।
अच्छा, तो इसमें ये भी हो सकता है कि 3-3 हिस्से इन्होंने मुतय्यन कर दिए, अब ये दोनों मिलके कहते हैं कि भाई ये जो एक हिस्सा हम दोनों का है, हम इसे नबी पाक अलैहिस्सलाम की तरफ से या गौसे पाक रज़ी अल्लाह अन्हु या अपने पीरो मुर्शिद किसी की तरफ से भी वो करना चाहें तो
इसाले सवाब के तौर पर कर सकते हैं,
हर्ज नहीं इसमें, यानी दो मिलकर भी एक हिस्सा किसी एक की तरफ से कर सकते हैं मंसूब, यानी एक इसाले सवाब के लिए। बंदर के नाजरीन, आपने चंद बातें ये कुर्बानी के हवाले से मुलाजा फरमाई है और खुश दिली के साथ कुर्बानी करनी है। जिन बहनों पर भी कुर्बानी वाजिब होती है उनको भी खुद इस पर गौर करना है। अगर ठीक है उनके घर पे कोई बड़ा जानवर आ रहा है, उनके शोहर या कोई भी उनकी इजाज़त से जो एक हिस्सा कर रहे हैं कुर्बानी का, तो ये एक अलग बात है, लेकिन वो बहनें या वो ख़वातीन इस तरह का उज़र ना बनाएं कि हम चूँकि कमाती नहीं हैं और हमारे शोहर अगर नहीं करते या उनके मेके वाले अगर नहीं करते, भाई वगैरह नहीं करते, तो ये इनका उज़र नहीं चलेगा। मर्दों पर भी कुर्बानी जिस तरह वाजिब है, औरतों पर भी वाजिब है, जिन जिन पर वो शरीयत मुतहरा के मुताबिक शरायत पूरी उतर रही हैं। जमील साहब, आखिरी पैगाम, आप भी एक मर्दों के लिए भी और ख़वातीन के लिए, सब के लिए कुर्बानी के वजूब के एतबार से दीजिए, उसके बाद सिलसिला फिर इख्तिताम करते हैं।
मदनी चैनल के नाजरीन, जिन पर शरीयत मुतहरा ने उनकी साहिब हैसियत होने की हैसियत से, मालदार होने के एतबार से कुर्बानी को वाजिब किया है, तो अल्लाह तबारक व तआला की राह में खुश दिली के साथ कुर्बानी का ये फरीज़ा, ये वाजिब अमल अदा कीजिए। इंशाअल्लाह अज़्ज़ा वजल दुनिया में भी इसकी बरकतें मिलेंगी और आखरत में जब ये जानवर आपके लिए पुल सिरात पर सवारी का काम दे रहे होंगे तो उस वक्त इनकी अहमियत का अंदाज़ा होगा, और जितने साल आपने कुर्बानियाँ की होंगी तो उतने सारे जानवर बरोज़ क़यामत आपके लिए इंशाअल्लाह जन्नत की तरफ आपको लेके जा रहे हों।
माशाल्लाह, मदनशर के नाजरीन, कुर्बानियाँ भी ज़रूर कीजिए और कुर्बानी की खालें दावत इस्लामी के साथ ज़रूर तआवुन फरमाएं। दावत इस्लामी कितने शोबाजात में 100 से ज़ायद, और एक बहुत बड़ा ये शोबा मदनी चैनल का है, ये इलेक्ट्रॉनिक मुबल्लिग है जो 24 घंटे दीन मतीन की इस तरीके से खिदमत कर रहा है। आप दावत इस्लामी के साथ कुर्बानी की खालें देकर ये माली तआवुन भी करें। इंशाअल्लाह लदीद, आपकी दी हुई ये कुर्बानी की खालें, ये एक अच्छे मसरफ में, एक कुर्ब और नेकी वाले मसरफ में ये इस्तेमाल होंगी। इंशाअल्लाह आपके लिए भी सदका जारिया होगा। अल्लाह अमल की तौफीक अता फरमाए। आमीन बिजाह नबी जिल अमीन सल्लल्लाहु अलैहि वसल्लम।
जाने मसाइल दो उलमा से पूछे। رب کی